وصلى. أعوذ بالله السميع العلي العظيم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة على أهلها. لا سيما على سيدنا ومولانا أبي القاسم محمد. وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين واللعنة الدائمة على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين. أما بعد، فقد قال سبحانه وتعالى بسم الله الرحمن الرحيم. هم أهل بيت النبوة ومعد الرسالة وهم فاطمة وأبوها وبالها وبنوها صلوات. بزرگان عزیز اور برادران ایمان، عزاداران و ماتمداران سرکار شہزادی عالمیان صلوات اللہ علیہ، الحمدللہ آپ کی پاکیزہ اور مقدس سماعتوں کی بارگاہ میں ہمارا یہ پاکیزہ سلسلہ گفتگو مسلسل تھا جس کے پانچویں مرحلے کے آغاز کی سعادت حاصل ہو رہی ہے. یہ پانچ مجالس ایک خاص موضوع پر اور ایک مخصوص عنوان پر آپ سماعت فرما رہے ہیں. چار دن کی گزشتہ کی تقاریر میں جو معروضات، جو گزارشات، جو افکار و نظریات اور جو پوائنٹ اور نکات آیات قرآنی کی بنیاد پر اہل بیت علیہم الصلاۃ والسلام خصوصاً شہزادی کائنات کے فضائل کے حوالے سے آپ کی سماعتوں کی نظر کرنے کی سعادت حاصل ہوئی ہے، یقیناً وہ آپ کے پیش نظر ہوں گے. ان پانچوں مجالس کے لیے ایک حدیث قدسی کو تلاوت کرنے کا شرف حاصل ہوتا رہا. ارشاد ہوتا ہے، ہم فاطمتو و ابوہا و بالوہا و بنوہا. پروردگار عالم جبرائیل علیہ السلام کے سوال پر جواب ارشاد فرماتا ہے، جب وہ پوچھتے ہیں کائنات کے پروردگار، یہ کائنات تو نے کن کے صدقے میں بنائی ہے اور کن کی محبت میں بنائی ہے، تو خود فرما رہا ہے کہ وہ پانچ ہیں اور وہ زیر کسا ہے، چادر میں. تو ان کا نام بھی بتا دے، ان کا تعارف بھی کرا دے، ان کی پہچان بھی عطا فرما دے اور ان کی شناخت بھی ظاہر کر دے. تو اللہ نے فوراً کہا، ہم اہل بیت النبوہ، یہ پانچ افراد نبوت کے اہل بیت ہیں، نبوت کے اہل بیت ہیں. ومادر الرسالت، اور یہ رسالتوں کی کان ہے، یہاں سے رسالتیں بن بن کے ڈھل ڈھل کے نکلتی ہیں. ان کا پسینہ جب پیشانی سے جدا ہوتا ہے تو قطروں سے رسالتیں بنتی ہیں، نبوتیں بنتی ہیں. یہ شان کے افراد ہیں، یہ اس عظمت کے لوگ ہیں اور یہ اس رفعت کے ہستیاں ہیں. اللہ نے خود تذکرہ کیا، اللہ نے خود بیان فرمایا، اللہ نے خود جبرائیل کو بتایا فرشتوں کی بزم میں، ملائکہ کی محفل میں، کروبیان کی تقریب میں. یہ اللہ کا خود کا اپنا قول تھا. پروردگار عالم نے جب ان ہستیوں کا تعارف کرایا اور ان کا تذکرہ کیا تو سارے رشتے فاطمہ زہرا سے جوڑے، تمام کے تمام نسبتیں معصومہ عالم کی ذات گرامی سے، اللہ نے اٹیچ کی، متصل کی، مربوط کی، وابستہ کی، اور بتایا یہ پانچ افراد کون ہیں؟ فاطمتو و ابوہا، یہ فاطمہ ہیں اور فاطمہ کے بابا سید الانبیاء امام المرسلین سرکار ختمی مرتبت، و بالوہا اور سیدہ کے شوہر گرامی مولا متقیان ولی اللہ وصی رسول امیر المومنین علی ابن ابی طالب، اور فاطمہ زہرا کے بیٹے، معصومہ عالم کے بیٹے۔ توجہ کریں گے، اللہ نے ایک نظام بنایا، ایک سسٹم بنایا، تخلیق کا نظام، خلقت کا سسٹم، یہ پوری کائنات اسی نے بنائی، اسی نے خلق کی، اس کو وجود اسی اکیلے وحدہ لا شریک رب العزت نے دیا، اس میں کوئی شریک نہیں ہے، مگر یہ کائنات اہل بیت کی محبت میں بنائی، فاطمہ زہرا کے رشتہ داروں کی محبت میں بنائی، ان کے صدقے میں بنائی اور ان کی خاطر سے بنائی۔ توجہ چاہ رہا ہوں، ہم آپ تمام افراد اسلامی اپنے آپ کو مسلمان کہتے ہیں، اسلام سے وابستہ کرتے ہیں، اپنے آپ کو کلمہ گو کہتے ہیں، لیکن امت رسول کے افراد کو سمجھنا چاہیے، غور کرنا چاہیے، فکر کرنا چاہیے، تدبر کرنا چاہیے، حقیقت تک پہنچنا چاہیے، اصلیت تک رسائی کرنا چاہیے کہ ہم کیوں پیدا ہوئے ہیں، ہم کو کس لیے خلق کیا گیا ہے، ہمیں اختیار دیا ہے کہ ہم کائنات کی ہر چیز کو استعمال کریں، لیکن استعمال کرتے وقت سوچیں کہ یہ صدقے میں کس کے بنی، یہ محبت میں کس کے بنی ہے، اور یہ کس کی غرض سے اور کس کی سبب سے وجود میں آئی ہے، تاکہ خطا نہ ہو جائے، غلطی نہ ہو جائے، بعد میں پچھتاوا نہ ہو، شرمندگی نہ ہو، محرومی نہ ہو، سعادت سے دوری نہ ہو، اللہ کی رحمتوں سے ہمارا بوجھ ثابت نہ ہو جائے۔ لہذا یہ سمجھنے کی ضرورت ہے، اللہ نے اس کائنات کو چلانے کے لیے اور اس کائنات کو رواں دوا رکھنے کے لیے جو نظام بنایا، اس کا نام اللہ نے اسلام رکھا، دین رکھا، یعنی دین کے بغیر یہ زندگی آگے نہیں بڑھ سکتی، یہ کائنات آگے نہیں چل سکتی، اس کا سسٹم، اس کا منصوبہ، اس کا نظام کیا بنایا؟ اسلام بنایا۔ اسلام کو دو حصوں میں بانٹا، توجہ کیجئے گا، اصول دین اور فروع دین۔ اصول دین کی تعداد پانچ رکھی، توحید یعنی اللہ ایک ہے، عدل یعنی اللہ جسٹس ہے، عدالت کرتا ہے، نبوت اور نبوت کے بعد امامت اور امامت کے بعد قیامت، اور دس فروع دین رکھے، پہلے نماز، دوسرے روزہ، تیسرے حج، چوتھے زکوٰۃ، پانچویں خمس، چھٹے جہاد، ساتویں امر بالمعروف نہی عن المنکر، اس کے بعد تولا، اور دسویں نمبر پر تبرع رکھا۔ یہ سب کیا ہیں؟ یہ ہمارے اعمال ہیں، یہ ہمارے کارنامے ہیں۔ ان دو حصوں کو یوں سمجھا جا سکتا ہے کہ ایک کو ایمان بنایا، عقیدہ بنایا، اور دوسرے کو اعمال بنایا اور کردار بنایا، یعنی دو حصوں میں اس کائنات کے نظام کو اللہ نے تقسیم کیا، اصول دین اور فروع دین۔ توجہ چاہ رہا ہوں، ایک طرف آپ اسلام کو سمجھیے اصول دین اور فروع دین کے حوالے سے، اصول دین اور فروع دین کے تعلق سے غور کریے گا، اور ایک طرف فاطمہ کے رشتہ داروں کو دیکھیں، اور فاطمہ کو دیکھیں، کون ہے فاطمہ؟ فاطمہ کے بابا، فاطمہ کے شوہر، فاطمہ کے بیٹے۔ تو جب اس نے ایک نظام بنایا، ایک دین بنایا، اس دنیا کو چلانے کے لیے، اس کائنات کو چلانے کے لیے، جس کائنات کو ان کے صدقے میں پیدا کیا، تو اس نظام سے ان کا رشتہ کیا رکھا، ان کا ریلیشن کیا رکھا؟ اسلام سے فاطمہ کا رشتہ کیا ہے؟ اسلام سے فاطمہ کا ریلیشن کیا ہے؟ فاطمہ کے بابا کا کیا رشتہ ہے؟ فاطمہ کے شوہر کا کیا رشتہ ہے؟ فاطمہ کے بیٹوں کا کیا رشتہ ہے؟ تو اگر آپ غور کریں اور گہرائی میں اترے، پورے اسلام پر اور پوری کائنات پر فاطمہ اور فاطمہ کے رشتہ دار چھائے ہوئے ہیں. محمد کو اسلام کا وسیلہ بنایا, علی کو اسلام کا سبب بنایا, اور فاطمہ کے بیٹے کو ان اعمال کا جو اسلام پر چل کر انسان کرے گا اس کا جب نتیجہ ملے گا, بدلہ ملے گا, تو اس کا سبب فاطمہ کی اولاد کو بنایا. توجہ چاہ رہا ہوں. اگر فاطمہ کے باپ نہ ہوتے تو دین نہ آتا, اگر فاطمہ کے شوہر نہ ہوتے تو دین نہ پھیلتا, اگر فاطمہ کے بیٹے نہ ہوتے تو دین نہ بچتا. توجہ کریں گے آپ, ذرا صلوات پڑھے محمد و آل محمد پر.
ہاں
اور آ جائے حضرات, تین چار بہت اہم باتیں آپ کی سماعتوں کے حوالے کرنا ہے, ذرا غور کیجئے گا. آخری تقریر ہے ان پانچ تقریروں میں. تو فاطمہ کا رشتہ اسلام سے وابستہ ہے اور براہ راست ہے. دین آتا نہیں اگر فاطمہ کے بابا نہ ہوتے, دین پھیلتا نہیں اگر فاطمہ کے شوہر نہ ہوتے, اور دین بچتا نہیں اگر فاطمہ کے بیٹے نہ ہوتے. لانے والے فاطمہ کے باپ, پھیلانے والے فاطمہ کے شوہر, اور بچانے والے فاطمہ کے بیٹے. تو دین میں تو سب کچھ فاطمہ کا ہے, کسی اور کا کیا رکھا ہے؟ اور فرمائیے گا, سب تو دین سے فائدہ اٹھاتے ہیں, نفع حاصل کرتے ہیں, سب کچھ اسی سے منفعت پروفٹ لیتے ہیں, مگر فاطمہ کا گھرانہ دین پر چھایا ہوا ہے, حاوی ہے, ہر رخ سے, ہر اعتبار سے, ہر اینگل سے, ہر پہلو سے, ہر حیثیت سے, ہر کیفیت سے, ہر حالت سے. صرف فاطمہ کے رشتہ دار ہیں اور فاطمہ ہیں جن کا اثر دین پر ہے. غور فرمائیے گا, دیکھیے, توحید آتی اگر محمد نہ لاتے, رسالت آتی اگر محمد نہ آتے, کیا عدالت ہم تک پہنچتی اگر محمد نہ ہوتے, کیا ہم تک امامت آ سکتی تھی یہ نظریہ اگر سرکار دو جہاں نہ ہوتے, عقیدہ قیامت ہمیں معلوم ہوتا اگر محمد نہ ہوتے, نماز کس نے پہنچائی, روزہ کس نے پہنچایا, حج کس نے پہنچایا, زکوٰۃ کس نے پہنچائی. قصاب دین تو رسول اللہ لائے, اصول دین بھی اور فروع دین بھی, مگر غور کرنے کی بات ہے کہ لائے تو ضرور ہے رسول اللہ, مگر آنے کا سبب کیا بنا؟ توحید نہیں آئی. 40 برس کے رسول ہو گئے مگر توحید نہیں پہنچائی, 40 برس کے رسول ہو گئے مگر عدالت نہیں پہنچائی, 40 برس کے رسول ہو گئے مگر رسالت نہیں پہنچائی, 40 برس کے رسول ہو گئے نظریہ امامت نہیں پہنچایا, 40 برس کے رسول ہو گئے قیامت کا عقیدہ نہیں پہنچایا, 40 برس کے رسول ہو گئے نماز نہیں پہنچائی, روزہ نہیں پہنچایا, حج نہیں پہنچایا, زکوٰۃ نہیں پہنچائی. کیوں نہیں پہنچائی؟ 40 برس کس کا انتظار تھا؟ کا انتظار تھا فاطمہ کے شوہر کا, کہ علی آ جائیں تو توحید پہنچائیں, علی آ جائیں تو عدالت پہنچائیں, علی آ جائیں تو رسالت پہنچائیں, علی آ جائیں تو امامت پہنچائیں, علی آ جائیں تو قیامت پہنچائیں. توجہ چاہ رہا ہوں, توحید نہیں آئی. میں رشتہ بتا رہا ہوں, اہمیت بتا رہا ہوں, بڑی اہم بات ہے. ذرا فاطمہ کو سمجھیے گا, شہزادی کا تعارف حاصل کیجیے گا, ان کی عظمت کو محسوس کیجیے گا, ان کی رفعت اور شان کو ذرا نگاہوں کے سامنے لائیے گا. کچھ نہیں آیا, لانے والے تو محمد تھے مگر توحید رکی ہوئی ہے, عدالت رکی ہوئی ہے, نبوت اعلان, اعلان رسالت ٹھہرا ہوا ہے, امامت کا نظریہ رکا ہوا ہے. توجہ چاہ رہا ہوں, قیامت کا عقیدہ رکا ہوا ہے. علی آ جائیں, علی آئیں گے تو سب کچھ پہنچے گا. نماز کی آیت کب آئی؟ جب علی آ گئے. روزے کی آیت کب آئی؟ جب علی آ گئے. توجہ چاہ رہا, حج کی آیت کب آئی؟ جب علی آ گئے. پروردگار توحید بھیج دے, تیرا نبی ہے پہنچا دے گا. کہ میرا نبی پہنچا تو دے گا مگر نبی کو بچائے گا کون؟ بچانے والا تو ہو, کوئی سیفٹی کرنے والا تو ہو, حفاظت کرنے والا تو ہو. توجہ کریے گا, اگر میرا محمد پہنچائے گا تو یہ نہیں مانیں گے توحید کو,
رسالت کو توجہ چاہ رہا ہوں. کمال ہے, تین دن تک کیا نہیں پہنچایا پیغمبر نے, مگر کافر کہتے رہے, مشرک کہتے رہے ہم آپ کو رسول نہیں مانتے, ہم آپ کو رسول نہیں مانتے. باریک پوائنٹ سمجھیے گا, تین دن تک دعوت ذوالعشیرہ منعقد کر کے برپا کر کے بہترین کھانا کافروں کو مشرکوں کو پیغمبر کھلاتے رہے, اور جب کہنا چاہا کہ میں نبی ہوں تو سب چلے گئے, کسی نے نہیں مانا, اور اپوزیشن کیا, مخالفت کی, آپ نبی نہیں ہیں, آپ رسول نہیں ہیں. 40 سال کا رسول کہہ رہا تھا میں رسول ہوں اور کوئی ماننے کو تیار نہیں تھا, اور جب 4th دن 13 برس کا علی کھڑا ہوا تو اس کے بعد سے سب ماننے لگے, آج تک مان رہے. یعنی رسول کے کہنے پر رسول نہیں مانا, رسول کو علی کے کہنے پر مانا ہے. اللہ فرمائیے گا, ہم سے کہتے ہیں کہ آپ علی کو زیادہ مانتے ہیں, رسول کو مانتے ہی نہیں. ارے بھیا معاملہ الٹا ہے, آپ نہیں مانتے رسول کو, ہم تو مانتے ہیں, توجہ چاہ رہا ہوں. آپ نہیں مانتے رسول اللہ کا, کیوں نہیں مانتے؟ آپ اصل میں علی کی بات مانتے ہیں, رسول اللہ کی بات نہیں مانتے. جب 4th دن علی نے کہا یہ رسول ہے تو کافروں نے مان لیا کہ رسول ہے, اور محمد غدیر میں کہتا رہا کہ علی ولی ہے تو مسلمانوں نے نہیں مانا. سلوات پڑھ دے محمد و آل محمد پر. جی بہت طولانی گفتگو نہیں ہے, مگر ایک میسج ہے, ایک پیغام ہے, ایک فکر ہے, ایک نظریہ ہے جو آپ تک پہنچانا چاہتا ہوں. ذرا توجہ کریں گے آپ تو کیسے پہنچاتے رسول؟ رسول کو انتظار ہے علی کا, علی آ جائے تو توحید پہنچائے تاکہ حفاظت کرنے والا آ جائے, علی آ جائے تو رسالت پہنچائے تاکہ ثابت کرنے والا آ جائے. اگر علی نہ آئیں گے تو نہ رسالت پہنچے گی, نہ عدالت, نہ توحید, نہ امامت, نہ قیامت. توجہ کریں گے آپ. اب میں پوچھا جاتا ہوں, یہ پورا اسلام اور پورا نظام اور پورا سسٹم اور پوری کائنات دو حقیقتوں کے بیچ میں ہے. اب دیکھیے گا عظمت فاطمہ کس طرح میں آپ کو بتانے جا رہا ہوں, آپ اپنی جگہ پر شاید ہی بیٹھے رہ جائیں. یہ پورا نظام پورا سسٹم اسلام کا دو چیزوں میں ہے, ایک طرف قرآن ہے, ایک طرف قیامت ہے. توجہ کیجئے گا, دو ہی چیزیں ہیں, یہ توحید, رسالت, نبوت اور نماز, روزہ وغیرہ وغیرہ, یہ سب بیچ کی چیزیں ہیں, مڈل میں ہے, یہ درمیان میں ہے. سرے پر کیا ہے؟ قرآن. ادھر کیا ہے؟ قیامت. بھئی یہ کس نے بتایا کہ اللہ ایک ہے؟ وہ کہا قرآن کی آیت نے, تو قرآن کی آیت اتری, قل ہو اللہ احد, کہہ دو رسول کہ اللہ ایک ہے, تو یہ قرآن ہی تو ہے نا. تو جو چاہ رہا ہوں, کہہ دو رسول, انی رسول اللہ علیکم, میں رسول ہوں. قرآن اترتا گیا, آیت آتی گئی اور نبی بتا دے گئے. کہہ دو رسول, اقیم الصلاۃ, نماز قائم کرو. فرما دیجئے رسول, آت الزکاۃ, زکات دو. رسول امت سے کہہ دو, اے علنا سے جل بیتے, توجہ کیجئے گا, کہہ دو رسول کہ لوگوں پر حج کرنا واجب ہے. فرما دو رسول, کتبہ علیکم السیام, تم پر روزہ واجب ہے. آیتیں آتی رہیں, رسول پہنچاتے رہے, مگر حقیقت سے آپ نظریں نہ ہٹائیے گا, دیکھیے گا. سوال یہ ہے کہ سارا اسلام تو قرآن کے بعد آیا, لیکن قرآن کی آیتیں کب آئیں؟ جب تک علی نہیں آئے ایک بھی آیت نہیں آئی. اللہ فرمائیے گا, جب تک علی رہے, ممبر سے چیلنج کر رہا ہوں, جب تک علی نہیں آ گئے ایک آیت بھی نہیں آئی. اللہ فرمائیے گا, حج کی آیت علی کے آنے کے بعد آئی ہے. پروردگار علی کے آنے کے بعد کو بھیجا, کہا علی سے پہلے کعبہ بت خانہ تھا, تو کیا بت خانے کو طواف کرا تھا؟ بت توڑنے والا تو آ جائے. پروردگار نماز کی آیت علی سے پہلے کیوں نہیں بھیجی؟ کہا ابھی نماز میں زکات دینے والا تو آ جائے. غور کریے گا, یہ مرقع, یہ حقیقت, یہ صداقت, یہ ریالٹی, یہ کون پیش کرے گا؟ علی کا انتظار ہے. اب میں یہ نقطہ یا خطابت یا تقریر کا کوئی حصہ آپ کے سامنے نہیں رکھ رہا ہوں, میں حقیقت رکھ رہا ہوں، جانے قرآن رکھ کے آپ سے داد طلب ہوں اور آپ سے فیصلہ چاہتا ہوں، کیا قرآن کی 6666 آیتوں میں سے کوئی آیت علی کے بغیر آئی، علی کے آنے سے پہلے آئی؟ پوچھنا جا رہا ہوں، اگر آپ کے نوٹس میں ہو، آپ کی جانکاری میں ہو، آپ کی معلومات میں ہو یا آپ کی اطلاع میں ہو تو مجھے باخبر کیجیے گا، کوئی آیت علی سے پہلے آئی؟ نہیں آئی، نہیں آئی نا، لوہے محفوظ چھوڑ کر کوئی آیت نہیں آئی، نہ جبرائیل لایا نہ اللہ نے بھیجا، کیوں نہیں آئی؟ اصل میں آیتوں کو آنا تھا زمین پر، زمین ہے تراب، مالک ہے ابو تراب، جب تک علی اجازت نہ دیں گے، علی کا اذن نہ ہوگا، کوئی آیت نہیں آئے گی۔ اچھا اب آیت آ گئی، ہم نے مان لیا، آیت نے کہا قل ھو اللہ احد، اللہ ایک ہے کہو، ہم نے کہا اللہ ایک ہے، توجہ کیجیے گا، قرآن نے کہا کہ محمد رسول ہے مانو، ہم نے مان لیا، قرآن نے کہا نماز پڑھو، ہم نے نماز پڑھ لی، قرآن نے کہا سجدہ کرو، ہم نے سجدہ کیا، قرآن نے کہا رکو کرو، ہم نے رکو کیا، قرآن نے کہا روزے رکھو، ہم نے روزے رکھے، قرآن نے کہا حج کرو، ہم نے حج کیا، قرآن نے کہا زکات دو، ہم نے زکات دی، مگر یہ کیوں کیا سب کچھ؟ کہا بھائی اللہ کو ایک مانو گے تو جزا ملے گی، محمد کو رسول مانو گے تو جزا ملے گی، بدلہ ملے گا، نماز پڑھو گے تو بدلہ ملے گا، حج کرو گے تو بدلہ ملے گا، زکات دو گے تو بدلہ ملے گا، اور روزے رکھو گے تو بدلہ ملے گا۔ تو جب بدلے کی بات آئی، ہم نے کہا بدلے میں کیا ملے گا؟ کہا اللہ کی خوشنودی، اللہ کی رضا، اللہ کی جنت، نعمتیں، رحمتیں، سعادتیں، برکتیں، خوشنودی، تقرب، نزدیکی، توجہ کیجیے گا، اللہ سب کچھ دے گا، جنتیں دے گا، حوریں دے گا، غلمان دے گا، کوثر دے گا، توبہ دے گا، سلسبیل دے گا، وہ دے گا تمہیں سب کچھ، ہر چیز دے گا، کر دے گا، نماز پڑھو، اللہ کو ایک مانو، رسول کو، محمد کو رسول مانو، زکات دو۔ جب آئی بات کہ یہ کرو تو جنت ملے گی، تو طبیعت نے مچل کے کہا کب ملے گی؟ تو اس نے کہا قیامت کے بعد۔ لو قیامت آ گئی بیچ میں، توجہ چاہ رہا ہوں، قیامت آ گئی نا بیچ میں، یہاں سے سمجھیے گا، فاطمہ زہرا کو ہمیں نماز پڑھنا ہے قرآن آنے کے بعد، اگر قرآن نہ آئے تو نماز نہ ہو، نماز پڑھ کے ہمیں لینا ہے ثواب، بدلہ، ثواب ملے گا قیامت کے بعد، اگر قیامت نہ آئے تو بدلہ نہیں ملے گا۔ تو دو چیزیں روک رہی ہیں، ایک طرف قرآن ہے، ایک طرف قیامت ہے۔ اب فاطمہ کا کیا کمال ہے، دونوں پہ فاطمہ کا اثر ہے، قرآن پر بھی اور قیامت پر بھی، توجہ چاہ رہا ہوں۔ فاطمہ کے شوہر کا نام ہے علی، فاطمہ کے بیٹے کا نام ہے مہدی، جب تک فاطمہ کا شوہر نہ کہہ دے کوئی آیت نہیں آ سکتی، اور جب تک فاطمہ کا بیٹا نہ کہہ دے قیامت نہیں آ سکتی، توجہ کیجیے گا۔ سلمان جی، اگر سمجھ میں آ رہی ہے بات تو بلند ترین سلوات سے استقبال کریں اس بات کا۔ آپ نے غور نہیں کیا، ایک طرف قرآن آیت، ایک ایک آیت رکی ہوئی ہے، علی اشارہ کرے تو آیت آئے، ایک طرف قیامت رکی پڑی ہے۔ اگر مہدی نہ کہہ دے، فاطمہ کا بیٹا نہ کہہ دے، آخری لفظ جگر نہ کہہ دے تو قیامت نہیں آ سکتی۔ تو اس کا مطلب یہ ہے نزول قرآن پہ بھی فاطمہ کا اثر، آمد قیامت پہ بھی فاطمہ کا اثر۔ فرمائیے گا، قرآن کے نزول اور آمد قیامت پر دونوں جگہ زہرا نظر آ رہی ہے۔ اور کیا ہے زہرا؟ آپ دیکھیے، عبادتوں کو سمجھے، عبادتوں کی روح کو سمجھے، عبادتوں کی جان کو سمجھے۔ فاطمہ کو اللہ نے ہر جگہ رکھا، ہر موقع پر رکھا، روح بنا کے رکھا، جان بنا کے رکھا، نفس بنا کے رکھا۔ وہ نماز جس میں فاطمہ نہ ہو وہ مردہ ہے، توجہ کیجیے گا، وہ ڈیڈ باڈی ہے، نماز نہیں ہے۔ آپ کہیں گے کیسے؟ چلیے ذرا سا آگے چلتے ہیں، بڑی بات ہے صاحب، ہم کیوں پیدا ہوئے؟ چلیے، کائنات تو اللہ نے کس کے لیے پیدا کی؟ فی محبت हाउलाइल खमसतिल लजीना हम तहतल किसा, हमने कायनात किसके लिए पैदा की? तो जो चाह रहा हूं अहले बैत के लिए, फिर अहले बैत की मोहब्बत में अहले बैत को जो करीबा है अल्लाह ने उनको भी नवाजा। अब कुरान ने कहा 36 जगह पर 36 मकामात पर कहा है अल्लाह ने सारे बंदों से जो अहले बैत से वाबस्ता है, इरशाद होता है सूरह बकरा दूसरा सूरह 29वीं आयत, हुवल्लज़ी खलक़लकुम मा फिल अर्ज़ जमीअन, हमने अहले बैत के चाहने वालों ये सब कुछ जो बनाया जमीन में तुम्हारे लिए है, ये पेट्रोल तुम्हारे लिए, डीजल तुम्हारे लिए, ये कोयला तुम्हारे लिए, ये ऑक्सीजन तुम्हारे लिए, ये खेती तुम्हारे लिए, ये जो जिंस उगती है गल्ला उगता है ये सब तुम्हारे लिए, ये जो पानी निकलता है ये सब तुम्हारे लिए, पहाड़ तुम्हारे लिए, दरिया तुम्हारे लिए, समंदर तुम्हारे लिए, सब कुछ हमने तुम्हारे लिए पैदा किया। तवज्जो कीजिएगा आप। उसके बाद फिर और आगे बढ़ा सूरह जासिया 44वां सूरह कुरान मजीद का 44 आयत नंबर 42 इरशाद हुआ हुवल्लज़ी खलक़लकुम मा फिस समावाति व मा फिल अर्ज़ जमीअ, जो भी कुछ आसमानों में है और जो भी कुछ जमीनों में है वो सब तुम्हारे लिए पैदा किया। किससे कह रहा है खुदा? हमसे कह रहा है, अहले बैत के चाहने वालों से। इसलिए कि जो अहले बैत को नहीं मानते उन्हें तो कायनात के इस्तेमाल का हक ही नहीं है। तो जो चाह रहा गौर फरमाया, तो ये खिताब किससे? एजाज सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर। किसके लिए कहा समझ रहे हैं आप? ये जमीन, ये पहाड़, ये समंदर, ये दरख्त, ये फल, ये फ्रूट, ये सब हमने किसके लिए बनाए? हमने तुम्हारे लिए बनाया, तुम्हारे लिए। फिर मजमून को बढ़ाया, सब्जेक्ट को बढ़ाया, दायरे को और ज्यादा बढ़ाया। जो भी कुछ आसमानों में है, ये चांद, ये सूरज, ये सितारे, ये ब्लैक होल और ये स्पेस, ये डायमेंशंस, ये गैलेक्सीज, ये सब किसके लिए बनाई हमने? तुम्हारे लिए बनाई। ये सैयारा, मंगल ग्रह पे चले जाओ, चांद पे चले जाओ, सितारों पे चले जाओ, फजाओं में उड़ो, हवाई जहाज उड़ाओ, कहीं पर भी चले जाओ, तुम्हारे लिए बनाया है। तवज्जो चाह रहा हूं, तो ये हमारे लिए बनाया। तो क्या कभी इस इंसान ने सोचा कि इतनी बड़ी कायनात बनाकर अहले बैत के सदके में तुझे भी इस्तेमाल के लिए दे दी और तेरे लिए मुअय्यन कर दिया कि कायनात तेरे लिए बनाई है? तो कभी सोचा कि जब कायनात तेरे लिए बनाई तो तुझे किसके लिए बनाया? पूछना चाह रहा हूं मैं, कभी सोचा? क्या तू खाना खाने के लिए बना? बिरयानी खाने के लिए बना? कौरमा खाने के लिए, रोटला खाने के लिए, काय के लिए बनाए भाई? पाए खाने के लिए, कबाब खाने के लिए? किस लिए बना है? लड़ने के लिए, गीबत करने के लिए, चुगली करने के लिए? काहे के लिए बनाए? फसाद फैलाने के लिए, माल कमाने के लिए? नहीं। तो फिर कुरान से पूछो कि इंसान क्यों बना, किस लिए बना? इस इंसान को क्यों बनाया? कायनात को तो इसके लिए बनाया, इसे किसके लिए बनाया? तो सूरह जारियात कुरान मजीद का 52वां सूरह 52 आयत नंबर 56 57 इरशाद हुआ वमा खलक्तुल जिन्ना वल इंसा इल्ला लियाबुदून, हमने तुम्हें इंसानों सिर्फ इबादत के लिए बनाया। कहे के लिए बनाया? इबादत के लिए। अगर जागोगे नहीं तो फिर खतीब कैसे पढ़ेगा? आप ही तो पढ़वाते हैं। अगर खामोश हो जाइएगा तो मैं क्या फिक्र बयान करूंगा आपके सामने? कहे के लिए बनाया हमें सबको, किस लिए बनाया? ले याबुदून, इबादत के लिए। तो हमारे 24 घंटे कहे के लिए है? इबादत के लिए। गीबत के लिए नहीं, इबादत के लिए। चुगली के लिए नहीं, इबादत के लिए। हसद के लिए नहीं, इबादत के लिए। कार छाट के लिए नहीं, इबादत के लिए। लोगों से जलने के लिए नहीं, इबादत के लिए। इबादत के लिए बनाया हमें सबको। तवज्जो चाह रहा हूं, तो सारी दुनिया आदम से लेके ईसा तक और ईसा से लेके कयामत तक जो भी बना और जो भी बनेगा वो कहे के लिए बना? इबादत के लिए। तवज्जो चाह रहा हूं, तो जब सब बने ही हैं इबादत के लिए तो अब उन्हें करना क्या है? वो कहा इबादत करना है, इबादत करना। यहीं से एक बात बताना चाहता हूं, तुम और हो, अहले बैत और है। तुम्हें इबादत के लिए बनाया है, अहले बैत को इबादत के लिए नहीं बनाया। देखिए क्या जुमला कहने जा रहा हूं, यह बड़ा कठिन जुमला है, बड़ा डेंजरस खतरनाक जुमला है, इसको समझ के जाइएगा। आज की मजलिस में सारी इंसानियत को, बशरियत को, आदमियत को, ह्यूमन बीइंग को, बनी नोए आदम को, आदम की पूरी औलाद को, जो इंसान कहलाते हैं, उन्हें कहे के लिए बनाया, इबादत के लिए। तो क्या मोहम्मद को भी इबादत के लिए बनाया, अली को भी इबादत के लिए बनाया, हसन हुसैन को भी इबादत के लिए बनाया, फातिमा जहरा को भी इबादत के लिए बनाया? उनका साहब आप बताइए क्या बात है, मसला क्या? तो सुनिए, जब बनाया इबादत के लिए है तो अब आदम जितनी चाहे इबादत करे, अल्लाह ये नहीं कहेगा कि ठहर जाओ। मैं जानिएगा मैं क्या कह रहा हूं, चूंकि बने ही इबादत के लिए है, नहीं समझ रहे आप? आपने मुझे मजलिस पढ़ने के लिए बुलाया, मैं मिंबर पे बैठा और उतर गया तो मजलिस कहां पढ़ी? आप कहेंगे जनाब मजलिस पढ़िए, तो अब कितनी अच्छी मजलिस पढ़ू, मजलिस पढ़ने के लिए बुलाया है ना, तो बनाया काहे के लिए? इबादत के लिए। अब आदम जितनी चाहे इबादत करे, अल्लाह नहीं रोकेगा, चूंकि बने ही इबादत के लिए है। हजरत नूह 2500 साल इबादत करते रहे, एक दिन रोका अल्लाह ने? नहीं रोका। हजरत इब्राहिम 124 बरस इबादत करते रहे, अल्लाह ने कभी रोका कि बस बहुत हो गई अब ना करो? हजरत मूसा 135 साल इबादत करते रहे, अल्लाह ने कभी रोका कि मूसा बस बहुत इबादत हो गई रुक जाओ? अरे ईसा को 2000 साल हो गए, अल्लाह ने कहा बस बस उतर आओ, खत्म हुई इबादत की मंजिल? नहीं, चूंकि बने इबादत के लिए है, अब जितनी भी इबादत करते रहे उतनी ही कम है, चूंकि मकसद तखलीक है इबादत। तवज्जो चाह रहा, अब मैं एक सूरा पढ़ता हूं आपके सामने, कुरान मजीद का 73वां सूरा है, 73 आयत नंबर पहली, बहुत मशहूर सूरा है, बहुत मारूफ सूरा है, सब जानते हैं, सूरतुल मुज़म्मिल। इरशाद हुआ, या अय्युहल मुज़म्मिल, एक कमली ओढ़ने वाले, तवज्जो चाह रहा हूं, एक कमली ओढ़ने वाले, किससे खिताब है? अपने रसूल से। सर्दियों का जमाना है, ठंड का जमाना है, विंटर का जमाना है, नबी कंबल ओढ़ के नमाज पढ़ रहे हैं रात में, तो अल्लाह ने खिताब किया एक कमली ओढ़ने वाले, नबी की अदा को आयत बना दिया। और करिएगा आप, अब जरा सा उछल जाइए, तबीयतों को अपनी भाल कीजिए, जो मैं पढ़ना चाहता हूं। आज तक एक फलसफा समझ में नहीं आया था, इबादत किसका हक है? अल्लाह का, गैर की तो नहीं होगी, गैर की इबादत नहीं होगी, शिर्क है, कुफ्र है, बगावत है, सरकशी है, सरताबी है, गजब इलाही का शिकार हो जाएगा अगर किसी और की इबादत करेगा। इबादत किसकी होगी? अल्लाह की। तवज्जो चाह रहा हूं, तो जब अल्लाह की इबादत होगी तो आपके नबी ने क्यों फरमाया जिक्र अली इबादत? पूछना चाह रहा हूं, पूछना चाह रहा हूं आपसे, जानना पसंद फरमाएंगे? क्या फरमाया अल्लाह के रसूल ने? अच्छा, हमारी तरह नहीं बोलते रसूल, वमा यंतिको अनिल हवा इन हवा इल्ला वहयू युहा, वही के जरिए बोलते हैं। तो अल्लाह ने कहा पैगंबर कह दो अपने उम्मतियों से कि अली का जिक्र इबादत है। अब यहां से समझिए, फातिमा के शौहर का क्या मर्तबा है? आदम का जिक्र इबादत नहीं है, सवाब है, सवाब होना और है, इबादत होना और है। नूह का जिक्र सवाब है, इब्राहिम का जिक्र सवाब है, मूसा का जिक्र सवाब है, अंबिया का जिक्र सवाब है, सब जिक्र जितने भी हैं वो सवाब है। और अली के जिक्र को क्या कहा? इबादत। इबादत क्यों बनाया? अली तो बंदे हैं, मखलूक हैं, ये तो हक खालिक का है, इबादत अली की तरफ क्यों ट्रांसफर कर दिया, क्यों मुंतकिल कर दिया कि जिक्र अली इबादत? परवरदिगार तेरा जिक्र इबादत है का समझो, बस एक ही बात, मेरा नबी खड़ा है सर्दी के आलम में नमाज पढ़ रहा है, तो अल्लाह ने क्या कहा? या अय्युहल मुज़म्मिल, एक कमली ओढ़ने वाले, एक कमली ओढ़ने वाले, एक कमली ओढ़ने वाले, अभी आगे नहीं बढ़ाऊ, कमली ओढ़ने वाले, यह आयत बन गई क्या? नहीं, नबी ने कमली ओढ़ी, दोष पे डाली, अपने कंधों पे डाली, अपने खबों पे डाली कमली, तो अल्लाह ने उसे आयत बनाया। अब इस आयत को आप अगर पढ़ेंगे तो इबादत है कि नहीं? लोगों की समझ में यह नहीं आता कि अली का जिक्र कैसे इबादत है, میں قرآن سے پروف کرنے چلا ہوں. یہ جو نبی نے کندھے پر کملی ڈالی اس کو پڑھنا یا ایوہ المزمل پڑھنا کیا ہے؟ عبادت ہے کہ نہیں؟ نماز میں پڑھ سکتے ہیں؟ عبادت میں پڑھ سکتے ہیں؟ نہیں. پوری طرح سمجھئے اس کا ذکر، اس کا تذکرہ، اس کا بیان زبان سے یا ایوہ المزمل کہنا عبادت ہے. کیوں ہے عبادت بھائی؟ کہ نبی کے کندھے پر کملی دی. اب بتا رہا ہوں علی کا ذکر کیوں عبادت ہے. اگر جاگ رہے تو سنیے گا، یہ کملی کیا تھی؟ جنت سے آئی تھی، اللہ نے بھیجی تھی. کہا نہیں، یہ یمنی چادر تھی، ایک یمن کے چاہنے والے نے بھیجی تھی. یہ بھی طے نہیں ہے کہ وہ متقی تھا، مومن تھا، مسلم تھا یا نہیں تھا. محبت کی بنیاد پر، رویوں سے بنا کر، اون سے بنا کر ایک کملی بن کر اس نے بھیج دی. محمد نے اپنے کندھے پر ڈال لی، بے جان کملی. توجہ جا رہا ہوں، بے جان اون کی کملی، بے جان روئے کی کملی محمد کے کندھوں پہ آ گئی، تو اس کا ذکر عبادت ہو گیا کہ نہیں ہو گیا؟ کہ بے شک عبادت ہے. تو اب بھی آپ کو سمجھ میں نہیں آتا کہ بے جان کملی اگر محمد کے کندھوں پہ آ جائے تو اس کا ذکر تو عبادت ہو؟ تو جس کے قدم دوشے محمد پہ آ جائے، دیکھیے گا
اور آواز ہوئے آپ کی نہیں
اتنی آتی ہے،
مگر میری آواز آپ لوگوں کی مل کے اتنی بڑی آواز ہونا چاہیے جو مولا کائنات تلک پہنچے.
سنیے گا، ماشاء اللہ، عزیزو یہ بمبئی سے آئے ہیں، وہاں مجلس سننے کا انداز الگ ہے، یہاں الگ ہے. یہاں بہت خاموشی سے سنتے ہیں، یہاں اپنے دماغ میں اتارتے ہیں. وہ سوچتے ہیں کہ داد دیں گے تو تھوڑا سا نقصان ہو جائے گا. آپ سکھا رہے ہیں؟ نہیں نہیں ٹھیک ہے، جیسے سن رہے ہیں سنیے. تو کاہے کے لیے پیدا ہوئے سب؟ عبادت کے لیے. عبادت کے لیے پیدا ہوئے نا. تو اب جو بھی جتنی عبادت کرے گا تو اللہ نہیں روکے گا، چونکہ مقصد ہی عبادت ہے. خلق کرنے کا مقصد عبادت ہے، تو اپنے مقصد میں استعمال ہو رہا ہے بھائی، اللہ کیوں روکے گا؟ لاکھ رکعت نماز پڑھے کوئی، کروڑ رکعت نماز پڑھے، زندگی بھر پڑھتا رہے، اللہ تھوڑا ہی روکے گا، چونکہ پیدا ہی عبادت کے لیے کیا ہے. وما خلقت الجن والانس الا ليعبدون. اب بتاتا ہوں محمد و آل محمد کا مقام کیا ہے. آدم سے لے کے عیسیٰ تک کہیں پر دکھا دو مجھے کہ اللہ نے یہ کہا کہ بس بس رک جاؤ رک جاؤ. لیکن جب محمد تک آیا تو کیا گیا؟ یا ایھا المزمل قم اللیل الا قلیلا. اے چادر اوڑھنے والے، کملی اوڑھنے والے، میرے محبوب ذرا نمازوں کو تھوڑا کر دو. نہیں سمجھا شاید آپ نے لوجک، منطق نہیں سمجھی، فارمولا نہیں سمجھا. اگر محمد کی خلقت بھی عبادت کے لیے ہوتی تو روکا کیوں جاتا؟ روکنے کا مطلب بتاتا ان کی خلقت اور ہے، تمہاری خلقت اور ہے. توجہ چاہ رہا ہوں، ملاحظہ فرما. تو ہماری خلقت میں ان کی خلقت میں کیا فرق ہے؟ کہ تمہیں نماز پڑھنا پڑے گی، تم نماز پڑھنے کے لیے پیدا ہوئے، عبادت کرنے کے لیے پیدا ہو. اہل بیت عبادت کرنے کے لیے پیدا نہیں ہوئے، کہ پھر کس لیے پیدا ہوئے؟ فرق ہونا چاہیے. کہ سنو، اپنی اوقات جانو، اہل بیت کا مرتبہ جانو، تم وہ ہو جو عبادت کے لیے پیدا ہوئے ہو، یہ وہ ہیں جو عبادت قبول کرانے کے لیے پیدا ہو. جو چاہ رہا ہوں میں، ہائے 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 سنایا دیجیے گا. دیکھ رہے ہیں آپ، اہل بیت اور ہیں، ان کے بغیر نماز ہی قبول نہیں ہوگی. اور اگر پریشانی ہے، فرمائے وہی اللہ جو سب سے کہتا تھا عبادت کرو عبادت کرو عبادت کرو، वाबुद रब्बा का हत्ता याते कल यकीन, इबादत इतनी करो इतनी करो इतनी करो कि मौत आ जाए, मौत के आने तक मुसलसल इबादत, पहम इबादत, कंटिन्यूअस निवस इबादत करते रहो करते रहो, सिलसिला ना टूटे, गैप ना आए, खला ना आए, ब्रेक ना आए, स्टॉप ना हो, रोको नहीं, इबादत करते रहो। चूंकि पैदा ही इबादत के लिए हुए हो, लेकिन पैगंबर से क्या कहा, देखिए उलमा भी बैठे बताएंगे, कुमिल लैला इल्ला कलीला, ये रात की नमाजें जो पढ़ते हो हबीब, अपने कंधे पर कमली डालकर रात की सर्दियों में महबूब तुम्हारा खड़ा रहना मशीयत को बर्दाश्त नहीं है, कलीला कम कर दो, घटा दो घटा दो घटा दो घटा दो। अब फातिमा का कमाल बता रहा हूं, फातिमा के बेटे को देखना, फातिमा का बेटा क्या है, ताकि बेटे को समझो तो मां समझ में आए। वो अल्लाह जिसने किसी से नहीं कहा था कि इबादत घटा दो, हर एक से कहा था और करो और करो और करो, करते रहो मौत आने तक करते रहो, वही अपने मोहम्मद से कह रहा था घटा दो घटा दो घटा दो। तैयार बैठे हैं, लेकिन एक दिन अल्लाह ने सूरत बदली, सुन्नत बदली, सीरत बदली, तरीका बदला, वो जो रोजाना मोहम्मद से कहता था घटा दो घटा दो घटा दो इबादत घटा दो इबादत घटा दो इबादत घटा दो, वही मोहम्मद एक रोज मेहराब में था सजदे में, हुसैन पुष्ट पे बैठ गया। कितना बड़ा, जरा सोचिए दोनों चीजों को मिलाइए, एक तरफ पूरी कायनात इबादत इबादत इबादत, एक तरफ रसूल घटा दे घटा दे घटा दे, वो जो रोजाना कह रहा था अपने हबीब से कि इबादत घटा दे घटा दे घटा दे, जब हुसैन पुष्ट पे आ गया तब तो उसी अल्लाह ने कहा बढ़ा दे बढ़ा दे बढ़ा दे। क्या कहा क्या कहा, यह है फातिमा का बेटा। इसका मतलब यह हुआ कि जब तक रिसालत तन्हा रहेगी तो इबादत घटा दो, और जब इमामत मिल जाएगी तो इबादत बढ़ा दो। आप बताओ रसूल को अकेला मानते हो या हुसैन के साथ, तो जो चाह रहा हो, अगर अकेला मानते हो तो करो कम इबादत, और अगर हुसैन को मान रहे हो तो बढ़ाओ। हुसैन इबादत घटाने वाले का नाम नहीं है, इबादत बढ़ाने वाले का नाम है। अब दिल चाहता है दो तीन बातें कुरान से आपके सामने, ऐसी बिल्कुल अजूबा लेटेस्ट मॉडर्न नहीं बिल्कुल रखूं कि आप हैरत में पड़ जाएं, बगैर हैरत की बातों के आप हैरत में हैं तो हैरत में क्यों ना डालूं। सुनिएगा, रसूल सजदे में है, पैगंबर असर की नमाज है आखिरी सजदा है, हुसैन आन के बैठ गए सजदे के अंदर, अब बैठे तो अल्लाह ने कहा हबीब रोजाना कहता था तुझसे कि नमाज घटा कम कर दे, लेकिन आज नहीं आज बढ़ा दे। हुसैन बैठा है, फातिमा का लाल बैठा है, तो जो कीजिएगा झुका रहना कमाल है। अल्लाह के यहाँ का भी ये सीरत का अजीब मुरक्का, कभी बेटी आती है तो मोहम्मद से कहता है उठो, कभी फातिमा का बेटा पुश्त पे आता है तो कहता है अब ना उठना। देखिएगा कमाल है, ये सब अजमतें बनाने के बताने के तरीके हैं। अब नमाज नमाज है साहब, नमाजी को नहीं जानते, फातिमा जहरा सैयदा ताहिरा नमाज के अंदर मौजूद है। गौर करिएगा, पहली बात तो है कि सूरह कद्र खुद फातिमा है, आप नमाज में पढ़ते, उसके अलावा सुनिए नमाज को क्या अल्लाह ताला ने मेराज अता फरमाई, क्या उरूज दिया है, क्या बुलंदी दी है अपने हबीब से, फिर कहलवाया। गौर कीजिएगा, अस्सलातु उमूदुद्दीन, नमाज क्या है, दीन का पिलर,
دین کا کھمبا، دین کا ستون، دین کا عمود یا عماد، الصلاۃ عمود الدین. یہ جو دین کی عمارت ہے نا بلڈنگ، یہ نماز پر کھڑی ہے. میں فرمائیے گا دین کی عمارت کہاں پر کھڑی ہے؟ نماز پر. ابھی پوچھوں گا سوال. یہ پوری دین کی عمارت بلڈنگ نماز پر. اور پھر فرماتے ہیں ان قبلت قبل ما سواہا. دیکھو اگر نماز قبول تو سارے عمل قبول، اور اگر نماز رد. سن لیا؟ سن لیا نا. اب ہم پہ واجب کیا ہے ممبر کے لوگوں پر؟ خالی لاٹھی لے کر قوم کے پیچھے نہ پڑے کہ نماز پڑھو نماز پڑھو نماز پڑھو. چونکہ نماز کی ہے دو کنڈیشن ہے. کتنی؟ دو. رسول فرما رہے یہ قبول ہو بھی سکتی ہے اور قبول، اور پرابلم یہ ہے کہ اگر قبول نہ ہوئی تو سارے اعمال، جو روزہ رکھا وہ بھی ختم، جو حج کیا وہ بھی ختم، جو زکات دی وہ بھی ختم، جو بھی کام کیا آپ نے سب ختم اگر نماز قبول نہیں. تو اب قوم سے یہ نہ کہو کہ نماز پڑھو نماز پڑھو نماز پڑھو، قوم کو یہ بتاؤ کہ نماز کیسے قبول ہو. تو جو چاہ نہیں سمجھ رہا وہ راز بتاؤ، ریزن بتاؤ. پھر نہیں سنا آپ نے؟ وہ ریزن بتاؤ، سبب بتاؤ کہ نماز پڑھو تو قبول بھی ہو. اب صاحب نماز کیسے قبول ہو؟ تو دیکھیے بیان وہ زیادہ معتبر ہوتا ہے جو غیر دے. ہم بی بی کے لیے کچھ بھی پڑھ دیں، ہمارے لیے تو کہا جائے گا بھئی یہ تو چاہنے والے ہیں، اولاد ہیں، پڑھ دیں گے، ان کے مودت والے ہیں، محبت والے ہیں، پڑھ دیں گے، ان سے کیا. غیر غور کریے گا. اب میں بتانا چاہ رہا ہوں نماز کیسے قبول ہو. صاحب نماز اگر قبول تو سارے اعمال قبول. تو عالم اسلام میں چار امام ہیں، ابو حنیفہ، احمد ابن حنبل، مالک اور شافعی. آخری امام شافعی، انہوں نے چار مصروں میں ایک بات کہی، یا اہل بیت رسول اللہ حبکم فرض من اللہ فی القرآن انزلہ. اے محمد کے اہل بیت، ہے نا، ہم اہل بیت النبوہ، اے محمد کے اہل بیت، آپ کی محبت فرض ہے، اس قرآن میں فرض ہے جو اللہ نے محمد کے سینے پر نازل کیا ہے. کہاں ہے فرض؟ دیو ہے. محبت فرض ہے. کس کی محبت؟ یا اہل بیت رسول اللہ حبکم، اے رسول اللہ کے اہل بیت تمہاری محبت فرض ہے، واجب ہے، ضروری ہے، لازم ہے. کہاں لازم ہے؟ ہے نا، فی القرآن انزلہ، جس قرآن کو اللہ نے نازل کیا ہے اس قرآن میں محبت اہل بیت فرض ہے. توجہ کیجئے گا، فرض ہے نا. اس کے بعد کہتا ہے کفاکم من عظیم القدر انکم، آپ کی سب سے بڑی عزت، تعظیم، تکریم، بزرگی، رفعت، شان، کمال، درجہ، منصب، وسیلت، جتنا بھی کچھ دیکھے، رفعت ہے نا، یہ سب بتا رہے ہیں امام شافعی. اس کے لیے کافی ہے، کچھ اور پڑھنے کی ضرورت نہیں، دلیل لانے کی ضرورت نہیں. کفاکم، توجہ کیجئے گا، عجیب بات کہتے ہیں، کہتے ہیں کہ کفاکم من عظیم القدر، تمہاری قدر کے عظیم ہونے کے لیے یہی کافی ہے. من لم یصلی علیکم لا صلاۃ لہ، وہ کوئی بھی ہو، کتنا ہی بھی بڑا ہو، اگر اپنی نماز میں تم پر صلوات نہ پڑھے تو اس کی نماز نہیں ہوگی. اس کی نماز، اس کی نماز، اس کی نماز ہی نہیں ہوگی. ٹھیک ہے حضور، سنیے گا، کیا لفظ رکھا، کیا لفظ رکھا، ٹیکنیکل لفظ ہے، لا صلاۃ لہو، اس کی صلاۃ ہی نہیں، وہ کچھ بھی کر لے. ارے واہ، وضو کیا، اذان کہی، اقامت کہی، نیت کی، سورہ حمد پڑھا، دوسرا سورہ پڑھا، رکو کیا، سجدے کیے، قنوت پڑھا، سجدے کیے، رکو کیے، تشہد پڑھا، سلام کیا، مگر امام شافعی کہہ رہے سب کر لے مگر تیری نماز نماز ہی نہیں. اگر صلوات نہیں ہے،
غور کیجیے گا, یہ صلوات ہے کیا؟ اللہم صلی علی محمد و آل محمد. آپ تو پڑھتے ہیں نا, تشہد میں پڑھتے ہیں نا صلوات. اب بات بڑھ جائے گی, طویل ہو جائے گی گفتگو, میں ساری باتیں نہیں بتانا چاہتا ہوں. سارے اعمال کب قبول ہوں گے؟ جب نماز. نماز کب قبول ہوگی؟ جب اہل بیت پہ صلوات. اہل بیت کب پہچانے جائیں گے؟ جب فاطمہ مرکز میں ہو. تو جو چاہ رہا ہوں, فاطمہ زہرا, فاطمہ کے بابا پر, فاطمہ کے شوہر پر, فاطمہ کے بیٹوں پر اگر صلوات نہ پڑی, یہ پروردگار نے صلوات کو نماز میں کیوں رکھا؟ توجہ چاہ رہا ہوں, صلوات کو نماز میں کیوں رکھا؟ پوائنٹ اٹھائیے گا اس کو, نماز میں کیوں رکھا؟ اصل میں جب جبرائیل نے اللہ سے پوچھا تھا کہ یا رب ومن تحت القصا, یہ چادر میں کون ہے, تو کہنا تھا تو کہتے تھا فاطمہ, فاطمہ کے باپ, فاطمہ کے شوہر, فاطمہ کے بیٹے. یہ تو کہا اہل بیت النبوہ, یہ نبوت کے اہل بیت ہے, تو بتانا تھا کہ اہل بیت کون ہے. تو جو چاہ رہا ہوں, لوگوں نے تو بہت سوکو اہل بیت میں شائل کیا, ساری نبی کی بیویاں اہل بیت, سارے نبی کے اصحاب اہل بیت. توجہ چاہ رہا ہوں, شاید بہت ہی عظیم بات کہنے جا رہا ہوں. ارے صاحب, آپ کو تو علی نظر آتے ہیں بس, فاطمہ نظر آتی ہیں, حسن حسین نظر آتے, اہل بیت میں بس یہی نظر آتے, اور بھی تو ہیں, بزرگ ہیں, عظیم لوگ ہیں بھائی, اور بھی رسول کے بڑے بڑے رشتے دار, رسول کی بیویاں, رسول کی بیویوں کے باپ بھائی, سبھی تو ہیں. آپ ان کو نیگلیکٹ کر دیتے, ان کو نظر انداز کر دیتے, ان سے آپ نظر پھیر لیتے, ان کا تذکرہ ہی نہیں کرتے. اے بھائی کرو تذکرہ, کون منع کر رہا ہے؟ کہاں کریں, کرو اسٹیج پر, کرو تخت پر, کرو لوگوں کے درمیان. مگر ہم سے ایک سوال کریں گے آپ سے, اہل بیت میں ہیں نا بیویاں اور اصحاب بھی؟ کہ جی ہاں اہل بیت میں. اب سنیے گا میں کیا کہہ رہا ہوں, اللہ نے کیا کہا, کائنات کس کے لیے بنائی؟ تمہارے لیے. تمہیں کس کے لیے بنایا؟ عبادت کے لیے. عبادت کو کس پہ ڈیپینڈ کیا؟ نماز پر. نماز کی قبولیت کہاں پہ رکھی؟ صلوات پر. صلوات میں کیا رکھا؟ اب پڑھ نماز میں. اہل بیت پہ صلوات ہے, اور تو کہتا ہے کہ ازواج بھی اہل بیت میں ہیں, اصحاب بھی اہل بیت میں ہیں, تو ادھر ادھر نہ چلاتا پھر, جب نماز پڑھے تو وہاں کے اللہم صلی علی محمد و آل محمد ولا اصحاب ولا ازواج کا صاحب, نماز باطل ہو جائے گی. نہیں سمجھے یار, نہیں غور کیا آپ نے؟ تو پھر برابر کہہ رہے ہیں, اہل بیت میں کہہ رہے ہیں, سو رہے ہیں آپ, کہاں ہوتے آپ؟ فضاؤں میں ہوتے. اس نقطے پر کتنا بڑا نقطہ ہے, ہر جگہ پر چلاتے چیختے رہو, یہ اہل بیت میں, یہ اہل بیت میں, یہ اہل بیت میں. دم ہے تو نماز میں لا کے دکھاؤ. نہیں سمجھ رہے آپ, ابھی بھی نہیں سمجھے یار. ارے دم ہے تو نماز میں لاؤ, جب یہ اہل بیت میں ہے تو آپتی کیا ہے, پریشانی کیا ہے؟ نماز میں ان کا ذکر کرو, نماز میں ان کا تذکرہ کرو, شامل کرو جب یہ اہل بیت میں. تو سب نے متفق ہو کر کہا, ارے اگر نام لے دیا ان کا تو نماز باطل. اب بھی نہیں سمجھ میں آیا, ان کا نام لو تو باطل اور ان کا نہ لو تو باطل, تو دونوں برابر کیسے ہوئے؟ اب ہم سے نہ کہنا کہ ان کو مانو, ان کو مانو. ارے بھائی جن کا تذکرہ نماز کو غارت کر دے, انہیں ماننے سے فائدہ کیا ہے؟ بتائیے نہ فرما رہے ہیں, اگر صلوات پڑھے محمد والے محمد. جی حضور, اصل میں ممبر سے کوئی ایسی کمزور اور ایسی ضعیف ہونا تمام بات نہیں کہنا چاہتا جس کو کوئی ریجیکٹ کر دے. قرآن کی آیات, قرآن کے حقائق, قرآن کے ثبوت, قرآن کے ایویڈینس. ٹھیک ہے صاحب, اب آپ نے نماز پڑھی, دیکھیں پھر پھنسا مسلمان. ساری دنیا انسان کے لیے انسان, عبادت کے لیے عبادت کی سید و سردار,
नमाज ठीक है? अजी हाँ नमाज तो है। नमाज होती नहीं अगर इन पर सलवात ना पढ़े। ये हमारा समाज माशरा शिया कौम अहले बैत के चाहने वाले हैं, अहले बैत की फाजिले तीनत से खल्क शुदा ये नूरानी अफराद। अपनी जरा मंजिल समझिए, आप क्या हैं? आप दुनिया में अलग कोटा हैं, आप आम मुसलमानों की तरह नहीं है, आप मखसूस कोटा है अल्लाह की तरफ से, जो खास तरीके से मांगा गया है उनकी फाजिले तीनत से। तो जो चारा बची हुई तीनत से बने हैं आप, तो सबूत भी दिया कीजिए। बड़ी अजीब और गरीब बात है। आप क्या करते हैं साहब? आप जरा सी देर में नमाज कबूल करवा लेते हैं, जरा सी देर में। होगा कैसे? आप जब नमाज पढ़ते हैं और तशहुद पे आते हैं तो सलवात कैसे पढ़ते हैं हुजूर? अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद। सांस भी नहीं टूटती, टूटती है। अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद। लो हो गई नमाज कबूल। मोहम्मद और आले मोहम्मद का तस्करा आया अहले बैत का और नमाज कबूल। तवज्जो करिएगा, आ गया ना? आपने कहा मोहम्मद आले मोहम्मद, मगर मुसलमान को इतनी सी सलवात नहीं पढ़ना। उसे लंबी पढ़ना पड़ेगी और फिर भी गारंटी नहीं। हालांकि अब भी पढ़ता है, इधर से हटके दूसरी तरफ चला गया। उसने कैसे पढ़ी सलवात? वो आया तशहुद पे, तशहुद पे आने के बाद उसने अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहू ला शरीका लहु अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुह। उसके बाद कहा अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद व बारिक अला मुहम्मद व आले मुहम्मद वरहम अला मुहम्मद व आले मुहम्मद कमा सल्लैता व बारकता व तरहमता अला इब्राहिम व आले इब्राहिम इन्नका हमीदुम मजीद। इतनी लंबी सलवात, लॉन्ग टाइम। महसूस किया आपने? इतनी लंबी पढ़ने के बाद भी अब भी कोई गारंटी नहीं कि कबूल हुई या नहीं। नहीं समझ रहे आप? और है ही नहीं, 72 की कबूल ही नहीं, एक ही की कबूल है। समझिएगा शर्त क्या है। इसका मतलब है कि कौल से काम नहीं है, अमल और किरदार भी मुताबिक हो। जिस पर सलवात पढ़ रहे हो उसे जानो भी तो भाई। हमने तो कहा अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद, हमने तो अपनी नमाज कबूल करवा ली, एक्सेप्ट अल्लाह की बारगाह में कबूल। वहां इतनी लंबी सलवात पढ़ रहे फिर भी अटकी हुई है, क्यों? मैं बताऊं आपसे क्यों अटकी हुई है। उन्होंने कहा परवरदिगार तू रहमत नाजिल कर मोहम्मद पर और उनकी आल पर। कैसे नाजिल कर? बरकत नाजिल कर, रहम नाजिल कर। किस तरह का? जैसा इब्राहिम और आले इब्राहिम पर तूने रहमत नाजिल की, जैसे आले इब्राहिम पर इब्राहिम पर तूने बरकत नाजिल की, जैसे इब्राहिम और आले इब्राहिम पर तूने रहम किया। तू हमद वाला भी है और मजद वाला भी है, बुजुर्ग भी है। तो इतनी बड़ी बात कही मुसलमान ने, गौर करिएगा। मुसलमान ने कहा वैसे सलवात परवरदिगार जैसे इब्राहिम और आले इब्राहिम पर। जब मुसलमान से पूछा इब्राहिम को तो जानती हूँ, आले इब्राहिम कौन है? कहा उनके बारे में तो जानते ही नहीं, तो लेटर लिख रहे हो, एड्रेस मालूम नहीं।
सही बात है।
बैरंग इसी को तो कहते हैं। बैरंग लेटर क्या होता है? बैरंग लेटर पे लिखने वाले का तो पता होता है, लेकिन जहां जा रहा है वहां का पता नहीं होता, तो वापस वहीं आ जाता है। नहीं समझे आप? अब लेटर तो लिख दिया साहब, इब्राहिम आले इब्राहिम कहा, आले इब्राहिम का पता ही नहीं, लिख दिया लेटर। अल्लाह ने कहा बैरंगे वापस भेजो, रद्द कर दो इसको। रद्द का मतलब है मुंह पे मारना। और फितरत क्या है इंसान की? जब कोई चीज मुंह पे लगे तो अपने मुंह को बचाने के लिए क्या करता है? कभी इधर करता है, कभी इधर करता है। ये मेरा नुक्ता नहीं, ये खतीब अकबर, खतीब आले मोहम्मद, आले हजर हसन जैदी साहब बयान करते थे। मैंने तो आपको जगाया है और सबसे ज्यादा फड़के हैं आप इस नुक्ते पर। जब तक ये नमक मिर्च ना डाला जाए मजा आता नहीं, स्वाद आता ही नहीं। सोचिए आप, अब आले इब्राहिम पता ही नहीं साहब? मुसलमानों से पूछो आले इब्राहिम, तुम्हारी नमाज उस वक्त तक कबूल नहीं होगी जब तक आले इब्राहिम का पता ना हो। आपकी कैसे कबूल?
हमारे बच्चे से पूछ ले मोहम्मद वाले मोहम्मद दोनों को जानते हैं। हमने इतनी लंबी पढ़ी नहीं जो बताने की जरूरत पड़े और एक्सप्लेन करने की जरूरत पड़े। हमने तो पढ़ा अल्लाहुम्म सल्ले अला मोहम्मदिन वाले मोहम्मद। जानते हो मोहम्मद वाले मोहम्मद को? ठीक है, सब जानते हैं, बच्चे भी जानते हैं। तो हमारा बच्चा भी सही लेटर लिख रहा है, एड्रेस वाला सही पते पर जा रहा है ना। अल्लाह ने कहा दिया कबूल, तो जो करेंगे आप है। और यही वजह है कि सिर्फ हमारे यहां हर नमाज के बाद सजदाए शुक्र है। क्यों है शुक्र? इधर से लेटर लिखा, नमाज भेजी, लिफाफे में रखे, अल्लाह ने कहा कबूल हो गई, हमने कहा तेरा शुक्रिया, कबूल कर ली। और किसी के यहां शुक्रिया आई नहीं, उन्हें खुद नहीं पता कि नमाज कबूल हुई या नहीं। अगर हो जाती और 100% श्योर होते तो सजदाए शुक्र करते नेमत पर, नहीं करते। यह है फलसफा सजदाए शुक्र का। सुनिएगा, नमाज की कबूलियत का सजदा है ये, जो सजदाए शुक्र कर रहे हैं आप। उन्होंने कहा अल्लाहुम्मा सल्ली अला मोहम्मद वाले मोहम्मद कमा सल्लैता अला इब्राहिम वाले इब्राहिम। आले इब्राहिम को जानते ही नहीं, जब बताऊंगा ना आले इब्राहिम तब आपको हैरत होगी, ये आले इब्राहिम कौन है? वो अरे परवरदिगार तेरा भी कमाल है, कहां मुसलमान को जकड़ के रखा, कहां मुसलमान को बांधा, नमाज में बांधा। तो जो छा रहा हूं, अल्लाह ने कहा तू हाथ बांध रहा, मैं तुझे बांधूंगा, आ इधर। और ऐसा बांधा कि अब निकल ही नहीं सकता, जकड़ा हुआ है। गौर करिएगा, उससे कहलवा दिया आले इब्राहिम। तो इसका मतलब है कि आले इब्राहिम पर सलवात है। आले इब्राहिम वो है जो मुस्तहिक सलवात है, तवज्जो चाह रहा हूं, जिस पर 72 फिरके सलवात पढ़ रहे हैं वो आले इब्राहिम। और मुसलमान को पता नहीं आले इब्राहिम कौन है, बताओ ना कसाब, हमें तो नहीं पता। नहीं पता तो 25 बरस के रसूल हुए, वो अक्द के लिए चले, सर पे सहरा चढ़ा, अल्लाह का नबी चला, खुएलद के घर पहुंचा, खदीजा खातून सलवातुल्लाह अलैहा से अक्द है। तो जो चाह रहा आ गए, मसरद अक्द बिछी, मसरद अक्द पर नबी बैठे, नबी बैठे तो तारीख कहती है नजा यमीनन व शमालन, जनाबे रिसालत माब ने दाहने देखा बाएं देखा, वह नादा बेहाला सोते ही और बुलंद आवाज से पुकार के कहा ऐना ऐना अम्मीयल मोहतरम अबू तालिब, मेरा चचा मोहतरम अबू तालिब कहाँ है? कहा लब्बैक किया वलदी, ए बेटे मैं तो यही हूँ। कहा आइए आइए मेरा खुतबाए निकाह पढ़िए। हजरत अबू तालिब ने खुतबाए निकाह पढ़ा, आपने भी देखा होगा खुतबाए निकाह में अल्लाह की हमद होती है, रसूल की सना होती है, सलवात होती है। मगर अबू तालिब ने जब निकाह पढ़ा तो अजीब अंदाज से पढ़ा, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, हमद है उस रब के लिए जो आलमीन का पालने वाला है। तवज्जो कीजिएगा, जालना मिन सुलालते इब्राहिम, इस बात की हमद है कि उसने मुझे आले इब्राहिम बनाया। क्या सुनते हैं आप मेरे अजीजों, पता नहीं कहां रहते हैं, सुनाए आप। क्या कहा? अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्हम्दुलिल्लाह अल्लज़ी जअलना मिन सुलालते इब्राहिम वज़र इस्माइल। अबू तालिब कह रहे मोहम्मद के सामने कि अल्लाह ने मुझे आले इब्राहिम बनाया। तो पूरे इस्लाम में किसी ने क्लेम किया कि मैं आले इब्राहिम हूं? अकेला बोला, वो भी तेरे रसूल के सामने, और रसूल ने तर्दीद नहीं की, रसूल ने माना मेरा चचा आले इब्राहिम है। अब आओ नमाज में अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद कमा सल्लैता अला इब्राहिम वाले इब्राहिम आले इब्राहिम अबू तालिब। अल्लाह ने कहा मस्जिद के बाद बहुत काफिर काफिर कहता है, अगर नमाज में उसी पर तुझसे सलवात ना पढ़वा दो तो मुझे खुदा ना कहना। ये है ये है ये है।
माशाल्लाह, क्या टाइम हुआ बाबा? 8:30। जी
سلامت رہیں آپ. شہزادی کائنات آپ سے خوشنود. آل ابراہیم, ابراہیم اور آل ابراہیم. سوال یہ ہے کہ حضرت ابراہیم اور ان کی اولاد پر درود نماز میں, اور محمد آل محمد پر, یہ آدم کو کیوں چھوڑا, نو کو کیوں چھوڑا, سب کے سب نبیوں کو کیوں چھوڑ دیا, الانبیاء کہہ دیتا, المرسلین کہہ دیتا, نہیں مگر دو ہی کو کہا. اصل میں نماز پڑھی جاتی ہے کعبے کی طرف, اور کعبے سے دو ہی کا رشتہ ہے, یا ابراہیم کا رشتہ ہے یا اہل بیت کا رشتہ ہے. اور دلیل یہ ہے کہ ابراہیم نے کعبہ بنایا ہے, علی کعبے میں پیدا ہوئے ہیں, دونوں کا رشتہ ہے. توجہ کر رہے ہیں آپ, اتنی سی منزل ہے بس. یہ راز, یہ ریزن, یہ سبب اور یہ سچائیاں سمجھنے کی ضرورت ہے. بس عزیزوں, 65 منٹ 70 منٹ تقریباً ہو گئے, تشکر بھی ہوگا پھر ماتم بھی ہوگا. معصوم عالم, یہ سارے رشتے, یہ ساری ذوات مقدسہ, یہ ساری بلند ترین ہستیاں, سب کا رشتہ زہرا سے ہوں فاطمت و ابوہا و بالوہا و بنوہا. محمد کو باپ بنایا, علی کو شوہر بنایا, حسنین کو تا امام زمانہ بیٹا بنایا. یہ بیٹے تو فاطمہ زہرا کا ہے راج ہر جگہ پر. کائنات فاطمہ کی, رسالت فاطمہ کی, ولایت فاطمہ کی, امامت. اب بچا کیا ہے بھائی, جس کے بعد بچا ہے. آپ کے گجرات میں مال ہے یا نہیں ہے؟ مال پہ جانے والا چھوٹی چھوٹی دکانوں پہ نہیں جاتا. آپ کہہ رہے ان کو بھی مانیے, ان کو بھی مانیے, ان کو بھی مانیے. اے بھائی کاہے کے لیے مانے, ہم تو فاطمہ کی ڈہوڑی پہ کھڑے ہو گئے, رسالت بھی مل گئی, ولایت بھی مل گئی, امامت بھی مل گئی, بچا کیا ہے؟ بچا کیا ہے؟ بچی تھی جنت, آنسو لے کے پہنچ گئے, فاطمہ نے کہا جائے جنت بھی. چھوٹی چھوٹی دکانوں پر کیا لینے جائیں؟ ان دکانوں پر کیا لینے جائیں بھائی, جہاں سڑا ہوا بٹاٹا بھی نہ ملے, کیا لینے جائیں بتائیے آپ مجھے؟ کچھ ہے ہی نہیں, خالی ہے, خالی ترازو اور باٹ رکھے ہوئے ہیں بس. سارا مال, سارا مسالہ اور ساری نعمتیں اسی گھر میں ہیں. اگر فاطمہ کا دامن پکڑ دیا تو ساری چیزیں آ گئی ہاتھ میں, توحید, عدالت, رسالت, امامت, ولایت, قیامت. اور پھر قیامت کا کوئی خوف, کوئی ڈر, کچھ نہیں. شہزادی نے کہا, سمجھ رہے ہیں آپ, جب شہزادی سے پوچھا گیا کہ بی بی آپ اپنے چاہنے والوں کو, اپنے بیٹے کے رونے والوں کو, ان کی عزاداری برپا کرنے والوں کو کس طرح سے بخشوائیں گی, تو پہلا جملہ جو ہے روایات میں یہ ہے کہ شہزادی نے کہا, کفانا بے یدانے مقتو تعانے من ولد العباس. فاطمہ کہتی ہے, ارے بخشش کے لیے میرے عباس کے کٹے ہوئے دو شانے وہ کافی. پھر اس پہ بات کہیں گی کہ میرے اوپر, میری آل کے اوپر, اور میرے گھرانے کے اوپر, میرے مظلوم بیٹوں پر جو لوگ روتے ہیں, ان کی گواہی کے لیے دو ایسے معصوم گواہ لاؤں گی کہ جن کی گواہی رد ہو ہی نہیں سکتی. جب پوچھا کسی نے بیوی اور گواہ کون سے ہوں گے, تو آپ نے فرمایا میں اپنے محسن کو لے کے آؤں گی, ادھر سے میری بہو رباب اصغر کو لے کے آئے گی. بٹھائیے ان کو پکڑ کے. آج شب شہادت ہے بی بی کی, 5 منٹ کے لیے اپنی اس عبادت کو مخصوص کر دیجئے بی بی کا گریہ کے حوالے سے. آپ اس پر رونے آئے جس کو رونے نہیں دیا گیا. غموں پر رونا, مصیبتوں پر رونا, آلام و شدائد پر رونا,
جور و ستم پر ہونا دنیا میں کسی بھی مذہب میں یہ فطری حق ہے, نیچرل رائٹ. سب روتے, سب کو رونے دیا جاتا ہے, مگر بی بی کو رونے بھی نہیں دیا گیا, پابند دیا. کہتے تھے ہماری نیند میں خلل پڑتا ہے. کیسے باد رسول جو سونا چاہتے تھے اور فاطمہ کا رونا انہیں برداشت نہیں تھا. بس عزیزوں, دو تین منٹ آپ کو ماتم کرنا ہے, گریہ میں شریک ہونا ہے. نہ جانے کس کے پہلو میں میرا بارواں بیٹھا, اپنی دادی کا پرسہ لینے آیا, یہ سمجھ کے روئیے گا. چل لمحات, ایک چھوٹا سا اس گھر کا واقعہ سنا دو. دیکھو اندھیرا ہونے لگا ہے, شہزادی کی شہادت ہے نا. آل محمد میں گھر میں اندھیرا اسی روز ہو گیا تھا. اجرکم الحسین, اجرکم اللہ. گفتگو تمام ہو رہی ہے عزیزوں, ایک واقعہ سنا دوں جو تاریخ میں بڑے اعتبار کے ساتھ لکھا گیا اور بڑی اتھارٹک روایت ہے, اس کو سنیے. مولائے کائنات پر جہاں اور بہت سارے غم تھے, وہاں ایک غم بڑا بھاری تھا. آپ جانتے ہو غم کیا بھاری تھا؟ ہمارے آپ کے معاشرے میں, سماج میں, سوسائٹی میں, بستی میں اگر کسی کے گھر میں غم ہو جائے تو اس کا ذاتی خیال ہوتا ہے, خواہش, کہ لوگ مجھے تعزیت دینے آئے, تسلیت دینے آئے. بہن تمہارے بابا مر گئے. اچھا مرد اگر نہ بھی آئے تو عورتوں سے توقع ہوتی ہے. مدینے کا عالم بتاؤں, پوری مدینے کی بستی مسلم بستی ہے, سب رسول کے کلمہ گو ہیں. وہاں سے یہودیوں کو اور کافروں اور مشرکوں کو نکال دیا گیا تھا, ٹوٹل بستی مسلمانوں کی. اس مسلمان بستی میں فاطمہ دن بھر اکیلی بیٹھی رہتی تھی, اور جس فاطمہ نے ہمیشہ اپنے گھر کے دروازے پر قطار دیکھی تھی لگی ہوئی. فاطمہ کی ماں ملکۃ العرب تھی, کوئین آف عرب, دونوں ہاتھوں سے اشرفیہ بانٹا کرتی تھی. تو بڑی بڑی عورتیں بڑے بڑے گھرانوں کی لائن میں لگتی تھی, وہ منظر بھی فاطمہ نے دیکھا تھا. بابا کے دربار میں عورتوں کا آنا بھی دیکھا تھا, غور کریے گا. لیکن جب بی بی پہ غمتاری ہوا اور بابا کا سایہ اٹھا اور یتیم ہو گئی تو مدینے کی عورتوں نے بائیکاٹ کر دیا کہ فاطمہ کی یا کوئی نہ جانا. فاطمہ کو اتنا صدمہ تھا امت کے اس عمل سے, خواتین مدینہ کے اس کردار سے اتنا صدمہ تھا کہ دن دن بھر اپنی ننی ننی بچیوں کو, ایک طرف زینب بیٹھی ہے, ایک طرف کلثوم بیٹھی ہے, اور فاطمہ بس روئے جاتی تھی, روئے جاتی تھی. علی جب شام کو گھر آتے تھے تو روایت پڑھ رہا ہوں, سنیے گا. ایک روز جب علی گھر آئے اور جیسے ہی دروازے سے اندر قدم رکھا تو سب سے پہلے آپ کی نظر پڑی فاطمہ کے چہرے پر, آنسو سے بھری ہوئی آنکھوں کو دیکھا. علی ایک مرتبہ جس نے خیبر توڑا تھا, جس نے سورج پلٹایا تھا, عمرو ابن عبد بد کو مارا تھا, جو شب ہجرت 40 تلواروں میں سویا تھا, جو شیر خدا تھا, قوت پروردگار تھا, جب اس نے فاطمہ کی آنکھوں میں آنسو دیکھے تو کلیجہ پکڑ کے زمین پر بیٹھ گئے. ایک ہائے کا نعرہ لگا کر زمین پر بیٹھ گئے, اور روایت لکھتی ہے علی سے اٹھا نہ گیا. جب شہزادے آئے حسن و حسین, بابا کے بازو پکڑ کر آہستہ آہستہ فاطمہ تک لے کے آئے ہیں. قوت میں ساتھ چھوڑ دیا تھا, اتنا بڑا صدمہ تھا. ذرا غور کرو, فاطمہ کی آنکھوں میں آنسو, علی دیکھ رہے. جب بیٹے قریب لائے ماں کے بابا کو اپنے, تو علی نے فاطمہ کو دیکھا اور دیکھنے کے بعد کہا, فاطمہ علی سب کچھ برداشت کر سکتا ہے مگر آپ کے آنکھوں میں آنسو برداشت نہیں کر سکتا. فاطمہ زہرا نے علی سے کوئی شکوہ شکایت نہیں کی, نہ یہ کہا علی
फातिमा क्यों ना रोए जिसकी पसलियां तोड़ डाली गई, अली फातिमा क्यों ना रोए जिसके मोहसिन को शिकम में शहीद कर दिया गया, अली वो फातिमा क्यों ना रोए जिसके दरवाजे पर आग लगा दी गई, अली वो फातिमा क्यों ना रोए जिसे दरबार में खड़ा रखा गया। फातिमा ने कोई शिकायत नहीं की। जब अली ने कहा बेबी क्यों रो रही हो, बिनते रसूल क्यों रो रही हो, नबी जादी ये आपकी आंखों में आंसू कैसे हैं, तो फातिमा ने एक मरतब कहा अली बस आंसू इसके हैं कि मैं दिन भर इंतजार करती हूँ कि कोई मुसलमान औरत आए और मुझे ताजियत दे, अली कोई ताजियत देने नहीं आती है, सबने हमसे बाइकॉट कर दिया, अब अली क्या करे। एक मरतबा हाथ सर पे मारे और एक ही जुमला का फातिमा कोई औरत नहीं आती मगर तुम घर में तो बैठी हो जैनब कुलसूम के साथ, हसन हुसैन के साथ, अरे अली की गुर्बत देखो, अली रास्तों से गुजरता है कोई सलाम नहीं करता। हजरत अकमल हुसैन ये रात है, इतवार का दिन है, 12 जमादुल उला है, जनाब सैयदा ताहिरा अली के सामने अपने गम को जाहिर फरमा रही है, कोई आती नहीं रोने के लिए। अली एक मर्तबा कहते हैं फातिमा, फातिमा कहा बताया अबुल हसन का, फातिमा अली अकेला है, खुदा के लिए अली को छोड़ के ना जाना। अली ने हालत देख ली थी, ये रात आखिरी रात की इमामे वक्त है, वली मुतलक है, आलिम इल्म गायब है, उनको पता था जहरा जा रही है। कहते हैं अली, अली को तन्हा ना छोड़ के जाना जहरा। जनाब फातिमा ने कहा अली आप पर ये कनीज कुर्बान, आपकी हिफाजत अल्लाह करे, मैं आपको अल्लाह की हिफाजत में देखे जाती हूँ। वो रात आई, फातिमा दुनिया से चली गई, ममलिस तमाम हो गई। सुन लीजिए, अली ने गुस्ल दिया, कफन पहनाया, तजीज़ो तकफीन से फारिग हुए। अंधेरी रात है, वसीयत थी कि मेरा जनाजा रात में उठाना, रात में उठाना जनाजा। न जाने फातिमा के पेशे नजर कौन सा मरहला था कि रात की वसीयत की। और अली मुझे सताने वालों को मेरी जनाजे पे ना आने देना, ये सारी वसीयत है जी। उसके बाद बीबी ने वसीयतों को अली से कहा कि मौला इनको आप पेशे नजर रखिएगा। एक वसीयत और थी, जब मैं दुनिया से चली जाऊं तो मेरे बच्चों को अली वही प्यार देना जो मैं प्यार देती हूँ। इससे अभी नाना का साया उठता है, आज माँ का साया उठ जाएगा। अली पे क्या कयामत की रात गुजर गई। तजहीज और तकफीन जब दे चुके तो उस वसीयत को अली ने अमल में लाना चाहा। गौर करें आप, जनाजे को रात के सन्नाटे में सहन में रखा। कौन है घर के अंदर? फिजा है, उम्मे अमन है, जनाबे जैनब है, जनाबे रुकैया है, हसन हुसैन है। एक बता कहते बेटा हसन का बाबा, कहो बेटे माँ को आखिरी दीदार कर लो, माँ जा रही है, सलाम करो, रुख्सत हो जाओ। हसन आए, सलाम किया, रोते हुए वापस हो गए। आओ बेटी जैनब तुम भी आओ, जैनब आई, कुलसुम तुम भी आओ। लिपट लिपट के जनाजे से बच्चियां रोई। थोड़ी देर के बाद अली की नजर पड़ी कि हुसैन एक गोशे में खड़े हैं, हुसैन दूर खड़े हैं घर के गोशे में और रो रहे हैं। अली ने कहा बेटा बहनों ने रुख्सत कर दिया माँ को, तुम्हारे भाई ने रुख्सत कर दिया, मेरे करबलाई मजलूम तुम नहीं आओगे। तो हुसैन कहते बाबा आऊंगा मगर मुझे माँ से गुफ्तगू करने दे, इजाजत दे। कहा इजाजत है बेटे। हुसैन ने कहा अम्मा, दरूने कबन से आवाज है, लब्बैक क्या वलदी, कहो क्या है। अम्मा बस एक सवाल, मरियम अफजल है कि आप अफजल? का बेटे तुम अच्छी तरह जानते हो तुम्हारी माँ से बेहतर कोई नहीं है। का अम्मा ईसा अफजल के तुम्हारा हुसैन अफजल? का बेटे ये भी जानते हो? का तो अम्मा फिर ये कौन सा इंसाफ है, जब मरियम दुनिया से गई थी तो उन्होंने ईसा को अपने सीने से लगाया था, आप जा रही हैं हुसैन को कलेजे से ना लगाइएगा, आवाज आई आ मेरे सीने से लग जा। का अम्मा जब तक बुलाओगी नहीं हुसैन ना आएगा। रवायत कहती है कि बंदे कफन टूटे, कफन का एक सिरा खुला, हाथ निकले आ मेरे लाल आ जा, آ میرے لال آ جا حسین آگے بڑھے. آپ سوچ رہے ہوں گے کہ حسین سینے سے نہیں بڑھ گئے, نہیں بلکہ اپنے قدموں سے نہیں چلے, زمین پر گرے گھٹنیوں کے اور کہنیوں کے بل, ماں کے تلووں تک آئے, پتلیوں سے تلووں کو مس کیا اور ایک جملہ کہا, اما آنکھیں کھولو, آنکھیں کھول کے دیکھو حسین آ گیا. ابا نے جب آنکھیں کھولی تو کہا, ابا وعدہ کر لو آج تم نے مدینے میں مجھے بلایا, کل کربلا میں میں بلاؤں گا, تو آنے میں دیر نہ کرنا. ارے جنازے کو زلزلہ آ گیا, مدینہ لرزنے لگا. اے میرے لال تو گھوڑے سے نہ گرے گا, یہ ماں بال کھولے ہوئے اپنا زانو دراز کرے گی. واہ غربتا, واہ مصیبتا, واہ مظلوما. وسيعلم الذين ظلموا أيا منقلب ينقلبون. ألا لعنة الله وعلى القوم الظالمين. إنا لله وإنا إليه راجعون. رضا بقضائه وتسليما لأمره. پروردگار عظیم تجھے ذکر کریم کا واسطہ, ہماری عبادت کو شرف قبولیت عطا فرما. معبود تیری بارگاہ میں, تیری جناب میں, تیری سرکار میں, تیرے دربار میں ہماری ملتجانہ دعا یہ ہے کہ یہ سب اہل بیت کے چاہنے والے تیرے حفظ و امان میں, تیری حفاظت میں اور تیرے کرم اور تیری رحمت کے حصار میں ہمیشہ زندہ و سلامت محفوظ و معمون میں. حضرت حجت کے ظہور میں تاجیل فرما, اس بستی پر اپنی رحمتوں کی, نعمتوں کی, سعادتوں کی اور برکتوں کی بارش برسا. ہماری قوم کے نونیالوں کو ایک مثالی جوان بنا جو اہل بیت کے راستے پر چلے اور اہل بیت کی خدمات انجام دیتے رہے. ہمارے تمام کے تمام مرحومین کی مغفرت فرما. پروردگار ہماری بیٹیوں کو عفت, طہارت اور سلیقہ عطا فرما. ہمارے بزرگوں کو شفقت اور رحمت عطا فرما. ہمارے جوانوں کو جذبہ اور حوصلہ عطا فرما. پروردگار ہم زندہ رہے تو اہل بیت کے راستے پر چلتے ہوئے ہمارا خاتمہ بالخیر ہو تو انہی کے راستے پر چلتے ہوئے ہم کو معرفت, علم و عرفان, اہل بیت سے قربت, مودت, محبت, الفت, عشق اور پیار عطا فرما. حضرات ایک اعلان سماعت فرما لیں, کل سے یہیں پر نماز مغرب کے بعد یعنی 30 دسمبر سے 30 جنوری تک 5 مجالس اسی سلسلے کی ہوں گی جن کو حجت الاسلام مولانا سید معراج مہدی صاحب خطاب فرمائیں گے. بہت اچھے خطیب ہیں, بہت اچھے ذاکر ہیں, عالم ہیں, بہت متقی پرہیزگار, ان کو بھی آپ اسی جذبے اور اسی حوصلے کے ساتھ, اسی ولولے کے ساتھ سننے کے لیے تشریف لائیے گا. ایک مرتبہ سورہ ہم اور 3 مرتبہ سورہ توحید کی تلاوت فرما کر تمام مرحومین و مرحومات اور مومن و مومنات جو اس دنیا سے جا چکے ہیں ان کی ہر روح کو شاد فرما دیں.